यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। महिलाका पक्षमा बनेका कानून कार्यान्वयनमा समस्या देखिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। आगामी फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता। हालसम्म 80 दलद्वारा निवेदन पेश। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा पार्टीको 11 महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा। अफगानिस्तानको खोस्त प्रान्तमा पाकिस्तानी सेनाको आक्रमणमा 9 बालबालिका सहित 10 जनाको मृत्यु। र आगामी वर्ष हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक। नेपाल तेस्रो पटक विश्वकप खेल्दै।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले महिलाका पक्षमा बनेका कानून कार्यान्वयनमा समस्या देखिएको बताउनु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा हिजो प्रधानमन्त्री कार्यालयमा आयोजित लैंगिक हिंसा विरूद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री कार्कीले कुनै एक महिला प्रधानमन्त्री र राष्ट्रपति कुर्सीमा बस्दैमा महिलाको सहभागिता सुनिश्चित भई समानता आएको मान्ने अवस्था नभएको बताउनुभयो।
महिला समानताका कुरामा जति कानून छ हामी कार्यान्वयनमा कमजोर छौं। एउटा प्रधानमन्त्रीले कुर्सीमा बस्दा, एउटा राष्ट्रपतिले नेपालको कुर्सीमा बस्दा पूर्ण समानता भयो भनेर मान्न सकिँदैन। समानता त्यतिखेर आउँछ जब मानिसले भोट दिएर प्रत्यक्षमा महिलाहरूलाई निर्वाचनमा ल्याएर जब प्रधानमन्त्रीको कुर्सीमा राख्छन् अनि मात्रै समानता भएको मानिन्छ। पोलिटिकल पार्टीले गर्न सकेको छैन अहिलेसम्म। गर्नुपर्ने कुरा के थियो भने महिलाको विरूद्धमा एउटा पार्टीको छ भने अर्को पार्टीको मैले उठाए त महिला आइहाल्छ। सक्षम महिला रहेछ, योग्य महिला रहेछ, त्यो महिलालाई चाहिँ पुरुषकै विरूद्धमा उठाइदियो भने पनि त उठ्न त सक्छ। महिलाहरूको गुनासो हो क्या, हामीलाई हार्ने ठाउँमा लगेर दिइन्छ, त्यो चाहिँ गर्न हुँदैन। राजनीतिमा महिलाले आउनुपर्छ, किनभने निर्णायक पोस्टमा पुग्न त राजनीति नै हो नि। त्यो ठाउँ पुग्नलाई निर्णायक पोस्टमा पुगे पनि त महिलाले आफ्नो बारेमा निर्णय गर्न सक्छन्।
महिलाहरू नीति निर्माण तहमा पुग्न सके मात्रै महिलाका सवालमा निर्णय गर्न सकिने बताउँदै प्रधानमन्त्री कार्कीले समाजमा महिलामाथि हुने हिंसा निवारण गर्न समाजलाई जगाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रविधिको दुरूपयोगबाट महिला तथा किशोरीहरूमाथि हिंसा बढ़ेको भन्दै लैंगिक हिंसा विरूद्धको अभियानलाई अझै सशक्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले महिलाको आर्थिक सशक्तिकरणका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो। प्रत्येक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 तारीकसम्म लैंगिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय 16 दिने अभियानका रूपमा विश्वभरि नै मनाइने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तोकिएकै समयमा निर्वाचन हुनेमा कुनै संशय नरहेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा मन्त्री खरेलले हाल राजनैतिक दलहरूद्वारा निर्वाचन प्रयोजनका लागि दल दर्ता भइरहेको र पछिल्लो समय 8 लाख भन्दा बढ़ी नयाँ मतदाता थपिएकाले निर्वाचनको वातावरण थप प्रगाढ़ बनेको बताउनुभयो।
निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढ़ाएको छ। प्राय सबै राजनैतिक दलहरूले निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। अरू राजनैतिक दलले पनि दल दर्ता अगाडि बढ़ाइसकेका छन्। निर्वाचन प्रयोजनका लागि जुन राजनैतिक दलहरूले दल दर्ता गरिसके हामी निर्वाचनको विरोधी होइन भनिरहेका छन्, सुरक्षाको वातावरण बनाऊ भनिरहेका छन्, गाउँ टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न जाने कार्यक्रमहरू गरिसकेका छन् भनेपछि अब त के आशंका रहेन भने अब सबै राजनैतिक दलहरू चुनावका लागि तयार भइसके।
मन्त्री खरेलले सुरक्षा निकायले समेत सुरक्षा योजना बनाई सम्बन्धित निकायमा योजना कार्यान्वयन गर्ने तयारी गरिसकेको पनि उल्लेख गर्नुभयो। मन्त्री परिषद बैठकले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया इन्फ्रास्ट्रक्चर रेगुलेशनको सदस्यता दिन स्वीकृति प्रदान गर्ने, नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको पनि मन्त्री खरेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ। एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्य सहितका नेताहरूले हिजो निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिनुभएको हो। यसैबीच आगामी फागुन 21 गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म आयोगमा दर्ता भएका 80 राजनैतिक दलले निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन प्रयोजनका लागि आजसम्म पुनः आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले सर्वोच्च अदालतमा हिजो रिट निवेदन पेश गरेको छ। विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको हो। एमाले पेश गरेको रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ता हुने वा नहुने भन्ने आज निर्णय हुने सर्वोच्च अदालतका सह रजिस्ट्रार तथा प्रवक्ता अर्जुन प्रसाद खोइरालाले जानकारी दिनुभयो। सो रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटन तथा त्यसपछि भएका सबै निर्णय र नियुक्ति बदर गर्न माग गरिएको छ। असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दावी गर्दै प्रतिनिधिसभा पुनस्थापनाको मागसहित रिट निवेदन पेश गरिएको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो। नेकपा एमालेको आसन्न 11 राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौट गर्न पार्टीको संगठन विभागले 5 बुधे निर्देशन जारी गरेको छ। पार्टी स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताउनुभयो। यसका लागि केन्द्रीय कमिटिको पछिल्लो परिपत्रलाई आधार बनाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। त्यस्तै कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको 11 राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजो वक्तव्य जारी गर्दै पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो। एमालेको महाधिवेशन यही मक्सिर 27 29 गतेसम्म काठमाडौँमा हुँदैछ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेएनजी युवाहरूबाट भएको प्रदर्शन पश्चात विषम परिस्थितिमा सरकार गठन भएकाले त्यो त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको बताउनु भएको छ। गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशद्वारा हिजो रूपन्देहीको भैरवामा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री अर्यालले अहिलेको सामान्य परिस्थितिमा आइपुग्न सबैको अथक प्रयास र मेहनतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। मन्त्री अर्यालले सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताउनुभयो। बैतडीको पाटन नगरपालिकामा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक जनशक्ति र उपकरणको अभावले सञ्चालनमा आउन सकेको छैन। दुर्घटनामा परि घाइते भएकाहरूको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको भए पनि लामो समयदेखि सञ्चालनमा आउन नसक्दा सेवाग्राही सेवाबाट वञ्चित भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
ट्रमा सेन्टरका लागि भवन निर्माण भएको 3 वर्षभन्दा बढी भइसक्यो। सड़क लगायत अन्य विपदजन्य दुर्घटनामा घाइते भएकाहरूको आकस्मिक उपचारको लागि सहजता ल्याउन भन्दै निर्माण गरिएको ट्रमा सेन्टरमा जनशक्ति र उपकरणको व्यवस्थापन हुन नसक्दा सञ्चालनमा आउन सकेको छैन। सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्ट:
विभिन्न किसिमका सड़क दुर्घटनाहरू समय समय भइरहेका छन् र कुनै व्यक्तिको त आपतकालीन उपचार पाउनु पर्ने अवस्था हुन्छ। कमसे कम एक्सरे गरेर त्यसको भित्रको अवस्था चाहिँ कस्तो छ बिरामीको हेरेर न्यूनतम प्राथमिक उपचार गरेर पठाउन सकेमा झन् राम्रो हुन्थ्यो भने हाम्रो चाहिँ यहाँ भवन बनिसकेको अवस्था छ र बेडहरू पनि हामीले फिट गरिसकेको अवस्था छ। त्यसमा चाहिँ जनशक्तिको व्यवस्थापन र एक्सरे मसिनको व्यवस्थापन भइदिएमा यहाँका जनताहरूले थप सेवा सुविधा पाउँथे।
जिल्लाको पाटन नगरपालिका 8 खोडपेमा ट्रमा सेन्टरका लागि निर्माण गरिएको संरचना प्रयोगविहीन छ। सेन्टरमा विशेषज्ञ चिकित्सक सहित अत्याधुनिक उपकरण राखिने बताइएको थियो तर त्यसको व्यवस्थापन अझै हुन सकेको छैन। नगरपालिकाले उपकरण खरिद र जनशक्ति व्यवस्थापन गरी गरी ट्रोमा सेन्टर सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले बताउनुभयो।
थप जनशक्ति राखेर थप लगानी गरी सकिने अवस्था नै प्रदेश सरकारले संघीय सरकारले एक्सरे मेसिनहरू थप जनशक्तिहरू नगरपालिकाले भने भएका साधन स्रोतहरू जति छन् तिनैलाई भएको जनशक्तिले सामान्य प्राथमिक उपचारहरू बाहेकको थप औजार उपकरण थप डाक्टरहरू राख्दै कर्मचारी भर्ना गर्न सक्ने अवस्था नै।
भौतिक संरचना संघीय सरकारले निर्माण गरेको भए पनि ट्रोमा सेन्टर सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको छ। संघीय सरकारको 50 लाख तथा पाटन नगरपालिकाको 7 लाख गरी 57 लाखमा ट्रोमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो। जनशक्ति र उपकरणको व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारलाई पटक पटक आग्रह गर्दै आएको भए पनि उपलब्ध हुन नसकेको पाटन नगरपालिका 8 का वडा अध्यक्ष हरिश विष्टले बताउनुभयो।
केही उपकरणहरू यहाँ आइसकेको प्रदेश सरकारबाट चाहिँ दिइसकेको र केही उपकरणहरू नआएको अवस्था छ। यो सञ्चालन गर्नुको लागि कर्मचारी पठाइदिनु हामीले विभिन्न समयमा पहल चालेको अवस्था पनि हो। छिटोभन्दा छिटो बनाइसकेको संरचनामा कामहरू अगाडि बढाइयोस् सेवा दियोस् भन्ने हेतुले बारम्बार पहल चालेका छौँ।
स्पाइनल ब्याकबोर्ड, एईडी मेसिन, अक्सिजन कन्सन्ट्रेटर, पेसेन्ट मोनिटर र 15 बेडसिट ट्रोमा सेन्टरमा रहेका छन्। विशेषज्ञ चिकित्सक सहितको ट्रोमा सेन्टर सञ्चालनमा ल्याउन सके बैतडी सहित बझाङ र दार्चुलाका नागरिकहरूलाई सहज हुने अपेक्षा गरिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
जेन्जी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका 2 थान पिस्तोल सहित प्रहरीले झापाको दमकबाट 3 जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूका साथबाट 2 थान पिस्तोल र 20 राउण्ड गोली समेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक 6 प्रशान्ति टोलका 29 वर्षीय विश्व लिङ्गदेन, दमक 9 बस्ने 26 वर्षीय सरोज पुरी र इलाम चुलाचुली 4 आइतबारे बस्ने 30 वर्षका पवन हाङसुङबा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जनकपुर धाममा 7 दिवसीय सीताराम विवाह पञ्चमी महोत्सव उल्लासका साथ मनाइँदैछ। महोत्सवको 6 औं दिन हिजो दिउँसो जनकपुर धामको रंगभूमि मैदानमा भगवान राम सीताको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। जनकपुर धामको राम मन्दिरबाट बाजागाजासहित निस्किएको रामको डोला र जानकी मन्दिरबाट बाजागाजासहित निस्किएको माता जानकीको डोला रंगभूमि मैदान पुगेपछि स्वयंवर गरिएको थियो। भगवान रामको डोलालाई माता जानकीको डोलाले 3 पटक परिक्रमा गरेपछि पुजारीले डोलामा रहेका भगवान रामको गलामा माला लगाई दिएर माला फेर गरिएको थियो। उक्त कार्यमा साधु सन्तले सहयोग गरेका थिए। स्वयंवर कार्यक्रम भइरहँदा नेपाली सेनाको हेलिकप्टरबाट जानकी मन्दिरको 3 पटक परिक्रमा गरेर पुष्प वर्षा गरिएको थियो। स्वयंवर कार्यक्रम सकेपछि हिजो साँझ 7 बजेबाट जानकी मन्दिरमा हिन्दू वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिनुभयो। खोटाङको बराहा पोखरी र जन्ते ढुङ्गा गाउँपालिकालाई जोड्ने बुबा खोलामा तोकिएको समयभन्दा करिब 1 वर्ष अघि नै पुल निर्माण सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन्। विगतमा खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएको थियो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
खोटाङ जिल्लाको बरा पोखरी र जन्ते ढुङ्गा गाउँपालिकालाई जोड्ने भुवा खोलामा पक्की पुल बनेपछि स्थानीय हर्षित भएका छन्। बरा पोखरी 5 र जन्ते ढुङ्गा गाउँपालिका 1 को बीचमा पर्ने खोलामा 2081 साल मंगिर महिनामा शिलान्यास भएको सो पुल 1 वर्ष अगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। कोशी प्रदेश सरकारले कोशी प्रदेशमा अहिलेसम्म निर्माण सम्पन्न गरेको मध्ये यो पुल सबैभन्दा लामो पुल हो। सो ठाउँमा पुल नहुँदा स्थानीय बासिन्दाहरू यसअघि खोला तरेर वारिपारी गर्ने गर्दथे। पुल बनेपछि निकै सुविधा भएको बरा पोखरी गाउँपालिका 6 का ढिक बहादुर खड्काको भनाइ छ।
यो बाट आकार बोकेर हिँड्दाखेरि रुँदै हिँड्थ्यौँ, यहाँ बास बस्थ्यौँ, यो खोलाले कति बगायो अनि यो उकालो हिँड्दाखेरि आज हामीले यो देख्न पाउँदाखेरि खुसी लाग्दो छ।
यसै गरी जन्ते ढुङ्गा गाउँपालिका 1 की लीला माझीले पनि पुल बनेपछि आवजातमा सहज भएको बताउनु भयो।
हामीलाई यो पुल बनेपछि धेरै फाइदा छ। यहाँ यताबाट रोड लाँदाखेरि बर्खाको टाइममा खोला बढ्थ्यो, गाडीहरू हिँडुल गर्दैन थियो, क्या धेरै समस्या हुन्थ्यो। अहिले यो पुल सकेपछि हामीलाई धेरै सजिलो भएको छ।
148 मिटर लम्बाई तथा 8 मिटर चौडाई रहेको सो पुल 2083 सालको कार्तिक महिनाभित्र निर्माण गर्नुपर्ने सम्झौता भए पनि एक वर्ष अगावै निर्माण सम्पन्न भएको छ। पुलको कुल लागत 14,58,00,000 रुपियाँ रहेको छ। त्यस्तै आवाजमा स्वच्छताका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले सो खोलाको पुल निर्माण स्थल नजिक रहेको सुनकोशी नदीमा भेलीब्रिज निर्माणका लागि काम शुरू गरेको छ। उदयपुर र खोटाङ जिल्लालाई जोड्ने बंशीला घाट स्थित सुनकोशी नदीको झुलुङ्गे पुल नजिक निर्माण शुरू गरिएको भेलीब्रिज पुस 1 गतेबाट सञ्चालनमा आउने पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभयो।
बंशीला घाटको भेलीब्रिजको लागि हामीले 1 महिना अगाडि टेन्डर खुलाएको थियौँ। त्यसको ओपनिङ केही दिन अगाडि भएर 58 मिटरको भेलीब्रिज हो, यसलाई चाहिँ हामीले 1 महिनाभित्रमा सम्पन्न गर्ने, आवाजमा जुन समस्या भइरहेछ त्यो समाधान लक्ष्य लिएका छौँ।
भेलीब्रिज जडान भएपछि सवारी साधन सञ्चालनमा आउँदा उदयपुर खोटाङ तथा भोजपुर जिल्लाका बासिन्दालाई तराईका जिल्लासम्म आवाजावत गर्न सहज हुने देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
काठमाडौँमा गरिएको एक अध्ययनले 40 वर्ष माथिका 97% व्यक्तिमा आँखा सम्बन्धी कुनै न कुनै समस्या देखिएको छ। स्वास्थ्य अनुसन्धान परिषदको स्वीकृतिमा तिलगंगा आँखा प्रतिष्ठानले 3 वर्ष लगाएर गरेको अध्ययनमा 0.5% अन्धोपन रहेको पाइएको छ। त्यस्तै काठमाडौँमा 6 महिनाभन्दा बढ़ी बसोबास गरेका 40 वर्ष उमेर समूहभन्दा माथिका 400 जनामा गरिएको अध्ययनले 97% कुनै न कुनै आँखाको समस्या रहेको देखाएको हो। आँखामा समस्या देखिएका मध्ये 80% व्यक्तिमा टाढाको देख्न नसक्ने, 41% व्यक्तिमा मोतीबिन्दुको समस्या देखिएको छ। अनुसन्धानमा उच्च रक्तचाप, मधुमेह, उचाइ तौल लगायतका स्वास्थ्यका सूचकमा टेकेर अनुसन्धान गरिएको हो। अध्ययनका अनुसार 63% आँखा बाहेक अन्य समस्या रहेको पनि बताएका थिए। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानी सेनाले अफगानिस्तानको खोस्त प्रान्तमा गरेको आक्रमणमा 9 बालबालिकासहित 10 जनाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन्। पाकिस्तानी सेनाले एक घरमा बम विस्फोट गराउँदा 5 बालक, 4 बालिका र 1 महिलाको मृत्यु भएको बताइएको छ। अफगानिस्तानले पाकिस्तानको आक्रमणको उचित समयमा जवाफ दिने चेतावनी दिएको छ। पाकिस्तानले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। पाकिस्तान तालिबानबाट छुट्टिएको समूह जमात उल अहरात टीटीपीले त्यस घटनाको जिम्मेवारी लिएको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 30 सम्मेलन COP30 ब्राजिलको बेलेममा सम्पन्न भएको छ। यही नोभेम्बर 10 देखि 21 तारीकसम्म आयोजना भएको सम्मेलनको निष्कर्षमा सहमति हुन नसक्दा निर्धारित समय लम्बिएको हो। सदस्य राष्ट्रहरूबीच जीवाश्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्याय लगायतका विषयमा सहमति हुन नसक्दा 1 दिन समय लम्बिएको थियो। सम्मेलन स्थलमा अधिकार कर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकार तथा जीवाश्म इन्धन अन्त्यको मागसहित प्रदर्शन गरेका थिए। अन्तिम साता सम्मेलनको स्थलमा भएको आगलागीले केही समय कार्यक्रम सञ्चालनमा अवरोध समेत पुगेको थियो। सम्मेलनमा देखिएको विश्वभरबाट रहेको सहभागिता, छलफल र निष्कर्ष हेर्दा उपलब्धि औसत रहेको जानकारहरूले बताएका छन्। गत वर्ष प्रत्येक 10 मिनटमा विश्वका कुनै न कुनै स्थानमा 1 महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले नारी हत्या विरूद्धको लड़ाईमा कुनै स्पष्ट प्रगति नदेखिएको टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्र महिला यूएन वुमेनले महिला विरूद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी गरेको प्रतिवेदन अनुसार सन् 2024मा करिब 50,000 महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट प्रताड़ित हुनु परेको थियो। प्रतिवेदनले विश्वभर हत्या गरिएका महिला मध्ये करिब 60% आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्तले ज्यान लिएको पनि उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मंगलबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी उद्योग क्षेत्रको विकास र लगानीका लागि भएका प्रयास, समस्या, नीतिगत विषय एवं त्यसका लागि तय भएका योजना लगायतका विषयहरूमा छलफल भएको छ। 11 उद्योग दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरूमा वक्ताहरूले देशको उद्योग क्षेत्रमा लगानीको वातावरण बनाउन र स्वदेशी वस्तुमा आधारित उद्योगहरू स्थापना गरिनुपर्नेमा जोड़ दिइएको छ। हाल देशमा उद्योग विभागमा दर्ता भई सञ्चालनमा रहेका उद्योगहरूबाट 7.5 लाख रोजगारी सृजना भएको छ भने प्रदेश अन्तर्गतका उद्योगहरूबाट 38 20 लाख रोजगारी सृजना भएको छ। देशभरका उद्योगहरूमा 20 खर्बको लगानी रहेको उद्योग विभागले जनाएको छ। उद्योग क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा 5% योगदान गरेको छ। चालू आर्थिक वर्षको कार्तिकसम्ममा स्वदेशी तथा विदेशी गरी 281 वटा उद्योगहरू दर्ता भएको उद्योग विभागले जनाएको छ। ती उद्योगहरूमा 74 अर्ब 56 करोड लगानीको प्रस्ताव गरिएको छ। त्यसमध्ये विदेशी लगानी 34 अर्ब 31 करोड बराबर रहेको छ। उद्योग विभागमा शुरूदेखि हालसम्म 10,219 उद्योगहरू दर्ता भएका छन्। सरकारले बूढी गण्डकी जलविद्युत आयोजना र अपर अरूण जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरेको छ। दुवै आयोजनाका लागि 6 खर्ब 20 अर्ब लागत लाग्ने अनुमान गरिएको छ। दुवै आयोजना स्वदेशी लगानीबाट निर्माण गरिने प्रस्ताव गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ सहितको सम्बद्ध निकायको मंगलबारको बैठकमा 1200 मेगावाटको बूढी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनाको लागत 4 खर्ब 6 अर्ब लाग्ने अनुमान गरिएको छ। साथै 1063 मेगावाटको अपर अरूण अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा समेत तय गरेको छ। बूढी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनाको निर्माण अवधि 8 वर्ष रहने अनुमान गरिएको छ। शंखसभाको भोटखोला गाउँपालिकामा निर्माण हुने 1063 मेगावाटको माथिल्लो अरूण अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको 1 अर्ब 75 करोड डलर करिब 2 खर्ब 14 अर्ब लागत लाग्ने अनुमान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताउनु भएको छ। औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने नारासहित आयोजित 11 राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उद्योग विभागमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले एकै प्रकारका कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरूले गर्दा उद्योगिक व्यवसायले झन्झट बेहोर्नु परेको बताउनुभयो। पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको नीतिगत सुधारहरू सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले ती नीतिहरूको प्रभावकारी कार्यान्वयनमा समेत जोड़ दिनुभयो। यस वर्ष मुस्ताङका 5 स्थानीय तहमा 62,82,35,000 रूपियाँ बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार त्यहाँका 5 स्थानीय तहको 478 हेक्टर क्षेत्रफलमा 9,665 मेट्रिक टन आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरूङले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा 11,84,75,000 रूपियाँ बराबरको आलु उत्पादन वृद्धि भएको जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको T20 विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले मंगलबार तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले पहिलो खेल इंग्ल्याण्डसँग खेल्ने भएको छ। खेल फेब्रुअरी 8 हुनेछ। नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी 12, तेस्रो वेस्ट इण्डिजसँग फेब्रुअरी 15 र चौथो खेल बंगलादेशसँग फेब्रुअरी 17 खेल्नेछ। नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपाल प्रिमियर लीग NPLमा काठमाडौँ गोर्खाजले दोस्रो जीत दर्ता गरेको छ। दोस्रो जीत दर्ता गर्ने क्रममा काठमाडौँले हिजो लुम्बिनी लायन्सलाई 22 रनले पराजित गरेको हो। जीतका लागि पाएको 158 रनको लक्ष्य पछ्याएको लुम्बिनी 19.1 ओभरमा 135 रनमा रोकियो, जसमा शेर मल्लले सर्वाधिक 28, दिलीप नाथले 25 रन जोडे पनि हार टार्न सकेनन्। बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेराड एरास्मसले 2-2 विकेट झारे। यसअघि त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 157 रन बनाएको थियो। काठमाडौँले 4 खेलबाट 2 हार र 2 जीतसहित 4 अंक जोडेको छ। एनपीएल अन्तर्गत आज अपरान्ह 4 बजे विराटनगर किंग्स र चितौन राइनोज बीच खेल हुँदैछ। नेपाल क्रिकेट संघ क्यानले हालै सम्पन्न दृष्टिविहीन महिला T20 क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल दृष्टिविहीन महिला क्रिकेट टीमलाई सम्मान गरेको छ। क्यानले एक कार्यक्रम आयोजना गरी टीमलाई सम्मान गर्दै क्रिकेट एसोसिएशन अफ ब्लाइण्ड नेपाललाई नगद 10 लाख रूपियाँ प्रदान गरेको हो। नेपाल दृष्टिविहीन महिला क्रिकेट टीमले भारत र श्रीलंकामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला T20 विश्वकपमा उपविजेताको उपाधि जितेको थियो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। अब मौसम। आज कोशी प्रदेशको पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यत सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:34 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। महिलाका पक्षमा बनेका कानून कार्यान्वयनमा समस्या देखिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। आगामी फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता। हालसम्म 80 दलद्वारा निवेदन पेश। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा पार्टीको 11 महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा। अफगानिस्तानको खोस्त प्रान्तमा पाकिस्तानी सेनाको आक्रमणमा 9 बालबालिका सहित 10 जनाको मृत्यु। र आगामी वर्ष हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक। नेपाल तेस्रो पटक विश्वकप खेल्दै। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।